यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मुलुकमा हुन सक्ने आपराधिक घटनाको पूर्व अनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिन नेपाल प्रहरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक दुवै सदनबाट पारित भएपछि शहीद र बेपत्ता परिवारको हितको बाटो खुलेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाई। ओमानका विदेश मन्त्री सैयद बद्र बिन हमाद दुई दिने नेपाल भ्रमणका क्रममा काठमाण्डुमा। बंगलादेशमा बाढ़ीका कारण 23 जनाको मृत्यु। र साफ U20 च्याम्पियनशीपको उपाधिका लागि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हुन सक्ने आपराधिक घटनाको पूर्व अनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डुको काठमाण्डु महानगरपालिका 11 भद्रकाली स्थित नवनिर्मित भवनको हिजो उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भई जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढ़ताका साथ काम गर्न प्रहरीलाई निर्देशन दिनुभयो।
तपाईहरू कानून बमोजिम चल्नु, संविधान र कानून तपाईँहरूलाई मार्गदर्शन गर्छ। काम कर्तव्य, तपाईँहरूका अधिकारहरू त्यहाँ निर्दिष्ट छन्, त्यसै अनुसार अगाडि बढ्नुहोस्। अहिलेको सरकारले फलानु अपराधी हो तर नसमाऊ भनेर आदेश दिँदैन, ढुक्कले काम गर्नुहोस्। राज्यको शक्ति दुरुपयोग गरेर निर्दोषलाई दोषी करार गर्ने जस्ता क्रियाकलापहरू भनेको ती आपराधिक क्रियाकलाप नै हुन्, राज्यको तर्फबाट गरिने आपराधिक क्रियाकलाप। त्यस कारण कसैलाई निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन र प्रहरीलाई हामी प्रोत्साहित पनि गर्छौँ। मनोगत होइन, वस्तुगत आधारमा प्रमोसन, आवश्यकता, औचित्य, पर्फर्मेन्सको आधारमा सर्व कामको जिम्मेवारी ध्यान दिइनेछ।
वर्तमान सरकार देश र जनताको पक्षमा केही गरौं भन्ने भावनाका साथ गठन भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले संविधान र कानून बमोजिम कर्तव्य निर्वाह गर्न उन्नत ज्ञानको प्रयोग गरी प्रहरीले जनतालाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा गृहमन्त्री रमेश लेखकले जनताको मुद्दालाई प्राथमिकतामा राख्न नेपाल प्रहरीलाई निर्देशन दिनुभयो। उहाँले मुलुकको आर्थिक, राजनैतिक र विकास निर्माणका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिल्नु परेको स्पष्ट पार्नुभयो। प्रहरीले साबिकको नेपाल खाद्य संस्थानसँग 1 अर्ब 10 करोड़ रूपियाँमा 15 रोपनी जग्गा खरिद गरी 1 अर्ब 26 करोड़को लागतमा अत्याधुनिक भवन निर्माण गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकका बीचमा यदाकदा समस्या देखिनु सामान्य भएकाले ती विषयमा खुलस्त रूपमा संवाद गरी समाधान गरिने बताउनु भएको छ। पूर्व उप प्रधानमन्त्री कमल थापाद्वारा लिखित कूटनीति र भू राजनीति पुस्तकको हिजो विमोचन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व वहन गरेर तथ्य र प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्पन्न नहुने बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपाल र भारत बीचको शीर्ष तहको सहमतिबाट सन् 1950 सन्धि लगायतका विषयमा पुनरावलोकनका लागि गठित प्रबुद्ध व्यक्तिहरूको समूह ईपीजीको प्रतिवेदन बुझ्न भारतीय पक्षलाई आग्रह गर्दै त्यसपछि सीमा विवाद लगायतका विषयमा थप संवाद गर्न सहज हुने धारणा राख्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित, आधुनिक र शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्न सक्नुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुदूरपश्चिम विश्वविद्यालयको 12 सभामा हिजो कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले गुणवान व्यक्तित्व तयार गरेर विश्वविद्यालयहरूले समाजलाई योगदान पुर्याउनुपर्ने बताउनुभयो। सुदूरपश्चिम विश्वविद्यालयको स्थापना पूर्वको छलफलमा पनि आफू सहभागी भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको संस्कृति र पन झल्कने खालको शिक्षा दिन पदाधिकारीहरूलाई सुझाव दिनुभयो। कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयकी सहकुलपति विद्या भट्टराई सहभागी हुनुहुन्थ्यो। उपकुलपति प्राध्यापक डाक्टर हेमराज पन्तले विश्वविद्यालयको समग्र अवस्था र रजिस्ट्रार प्राध्यापक यज्ञराज पाठकले कार्यक्रम तथा बजेट सम्बन्धी प्रस्ताव कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका अनेकौं सांस्कृतिक तथा मौलिक परम्पराहरूको जगेर्ना गर्दै तिनीहरूको विश्वव्यापीकरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। गौरा पर्वका अवसरमा टुँडीखेलमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालमा उपलब्ध प्राकृतिक र सांस्कृतिक विविधता जगेर्ना गर्न सबैले जिम्मेवारी बोध गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले सुदूरपश्चिम क्षेत्र नेपालको सभ्यताको उद्गम स्थल रहेको उल्लेख गर्नुहुँदै त्यहाँको संस्कार शैली र परम्परालाई संरक्षण एवं सम्वर्धन गर्नुपर्ने बताउनुभयो। सोही समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व सुदूरपश्चिम र कर्णाली क्षेत्रको मौलिक चाडका रूपमा रहेको बताउनुहुँदै गौरा पर्वले एकता र भातृत्वको सन्देश दिएको बताउनुभयो। उहाँले केही उच्छृंखल तत्वहरूका तर्फबाट भएको प्रदर्शनप्रति लक्षित गर्दै नेपाली संस्कार त्यसो नभएको बताउनुभयो। त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गौरा पर्वले आत्म अनुशासन मर्यादा सद्भाव र आत्मीयताको सन्देश बोकेको बताउनुभयो। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सुदूरपश्चिम क्षेत्रमा निकै सम्मान र आत्मीयताका साथ गौरा पर्व मनाउने गरिएको स्मरण गर्नुभयो। हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने गौरा पर्वमा भगवान शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ। राजधानीमा बसोबास गर्दै आएका सुदूरपश्चिमवासीले हिजो टुँडीखेलमा गौरा पर्व मनाएका छन्। सुदूरपश्चिम प्रदेशको प्रमुख चाडका रूपमा रहेको गौरा पर्वका सम्बन्धमा बैतडी संवाददाता लक्ष्मी दत्त पाण्डेको यो रिपोर्ट।
सुदूरपश्चिम प्रदेशको धार्मिक सांस्कृतिक चाड गौरा पर्व शुरू भएको छ। पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा मूलत गौरीको पूजा आराधना गरिने भएकाले यसको नाम गौरा पर्व रहन गएको हो। सप्तमीका दिन व्रत बसेका विवाहित महिलाहरू अष्टमीका दिन गौरा पूजन गर्ने स्थलमा गई जना जस्तो धागो गौरालाई चढाउँछन् र नयाँ धागो ग्रहण गर्दछन्। यसलाई दुबधागो भनिन्छ। दुबधागाको महत्वका बारेमा जानकारी दिँदै संस्कृतिका जानकार हरिप्रसाद जोशी,
पुरूषहरूको यज्ञ सूत्र जनेऊ जस्तै दुबधागो लगाउने चलन परापूर्व कालदेखि नै चलिआएको छ। जन्मनाथ जायते शूद्र कर्मनाथ दिज उच्चते भने झैं हिन्दू जातिका 16 संस्कारहरूमा एउटा पुरूषका लागि उपनयन संस्कार जनेऊ धारण गर्ने हुन्छ भने महिलाका लागि दुबधागो लगाउने चलन चलिआएको छ।
दुर्वाष्टमी व्रत द्वापर युगमा 5 पाण्डवले समेत बसेकाले गौरा पर्व ऐतिहासिक पर्व भएको बताउँछन् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य गणेश दत्तपन्त।
भविष्योत्तर पुराण अनुसारमा परापूर्व कालमा जब यो हिन्दू धर्मको उत्पत्ति भएको छ, सृष्टिकालदेखि नै दुर्वाष्टमी व्रत भएको छ। विभिन्न संकट पर्दाखेरि, जस्तो युधिष्ठिरलाई राज्यमा संकट पर्दाखेरि युधिष्ठिरको परिवारले पनि यो गौरा पर्वलाई उपासेका प्रमाणहरू भविष्योत्तर पुराणमा।
यस पर्वमा महिला र पुरूषले अलग अलग डेउडा खेली रमाइलो गर्दछन्। पञ्चमीका दिन भिजाएर राखेका मास गहत गहुँ केराउ र गुराउस गरी पञ्च अन्न अर्थात बिरुडाले अष्टमीका दिन गौरी र शिवको पूजा आजा गरिन्छ। बिरुडाको प्रसाद सबैलाई बाणी बाघ जस्तो बलियो हुनु, स्याल जस्तो चतुर हुनु, दुबो जस्तो मौला हुनु र काग जस्तो सावधान हुनु जस्ता आशीर्वाद दिएपछि गौरा पर्व सम्पन्न भएको मानिन्छ। नेपालको सुदूरपश्चिम प्रदेशका साथसाथै भारतको उत्तराखण्ड र उत्तर प्रदेशका अधिकांश भेगमा गौरा पर्व मनाइने गरिन्छ। लक्ष्मीदत्त पाण्डे, रेडियो नेपाल, बैतडी।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय सम्बन्धी टीआरसी विधेयक संसदका दुवै सदनबाट पारित भएपछि शहीद र बेपत्ताका परिवारलाई सम्मान र परिपूरणको ढोका खुलिएको बताउनु भएको छ। पोखरामा हिजो शहीद तथा बेपत्ताका परिवारसँगको भेटमा अध्यक्ष प्रचण्डले लामो समयको मेहनतपछि टीआरसी विधेयक टुंगोमा पुग्न सकेको बताउनुभयो। बेपत्ता योद्धा परिवार कास्कीका अध्यक्ष अणनाथ बरालले बेपत्ता भएकाहरूको अवस्था लामो समयसम्म पत्ता लाग्न नसक्दा आफूहरू अहिले पनि पीड़ामा रहेको सुनाउनुभयो। पोखरामा हिजै पार्टीको गण्डकी प्रदेश स्तरीय परामर्श बैठकको समापनमा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो। अध्यक्ष प्रचण्डले माओवादी केन्द्र अहिले पनि देशको महत्वपूर्ण शक्तिका रूपमा रहेको उल्लेख गर्नुहुँदै राष्ट्रिय स्वाधीनताको रक्षा र उपलब्धिको रक्षा अन्य पार्टीबाट सम्भव नभएको दावी गर्नुभयो। बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक पारित भएसँगै 12 बुँदे सहमति करिब करिब अन्त्यमा पुग्न लागेको र देश नयाँ ठाउँमा जान लागेको अध्यक्ष प्रचण्डले बताउनुभयो। ओमानका विदेश मन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसैनी नेपालको 2 दिने औपचारिक भ्रमणका क्रममा हिजो काठमाडौँ आइपुग्नु भएको छ। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबाको निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउनु भएको हो। दुवै देशका विदेश मन्त्रीहरूबीच नेपाल र ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने र अन्य विभिन्न विषयमा द्विपक्षीय भेटवार्ता र छलफलको कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। ओमानका विदेश मन्त्रीले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटवार्ता गर्नुहुनेछ। आजै उहाँ काठमाडौँबाट ओमान प्रस्थान गर्नुहुने कार्यतालिका रहेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनसंगीतज्ञ खुशीराम पाखरिनका गीत संगीतले आम नेपाली श्रमिकलाई उद्वेलित र संगठित हुन प्रेरित गर्दै आएको स्मरण गर्नुभएको छ। जेबी टुहुरे फाउण्डेशनले हिजो आयोजना गरेको कार्यक्रममा पाखरिनलाई जनगायक जेबी टुहुरे सम्मान 2081 प्रदान गर्नुहुँदै उहाँले पाखरिनले राजनीतिक परिवर्तनमा गीत संगीतका क्षेत्रबाट खेल्नु भएको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। अध्यक्ष दाहालले जनगायक जेबी टुहुरेले गीत संगीतका माध्यमबाट देशभर जनतामा जागरण पैदा गर्न महत्वपूर्ण भूमिका खेलेको स्मरण पनि गर्नुभयो। कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष गुरू बरालले जनगायकद्वय पाखरिन र टुहुरे एकै सिक्काका दुई पाटाका रूपमा जीवनभर जनताको पक्षमा गीत संगीत गायन र सिर्जना गर्दै आउनुभएका व्यक्तित्वहरू रहेको स्मरण गर्नुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्विक महत्व बोकेका स्थानीय सम्पदाहरूको संरक्षणमा स्थानीय तहको सहभागिता बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 13 स्थित चुनदेवी मन्दिर पुननिर्माण समितिले हिजो आयोजना गरेको कार्यक्रममा उहाँले सम्पदा संरक्षणमा स्थानीय तहको प्रयास आवश्यक रहेको बताउनुभयो। पछिल्ला दिनमा स्थानीय तहले सम्पदा संरक्षणमा गरिरहेको प्रयासको उहाँले सराहना पनि गर्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले स्थानीय कला संस्कृतिको संरक्षण र विकासको आवश्यकतामा जनताको उत्साहपूर्वक सहभागिता हुनुलाई आफूले ठूलो शिक्षाका रूपमा लिएको पनि बताउनुभयो। नेकपा एकीकृत समाजवादीले 18 जना पदाधिकारी सहित पोलिट ब्यूरो सदस्य छनौटका लागि आज निर्वाचन गर्ने भएको छ। हिजो सम्पन्न केन्द्रीय कमिटिको बैठकले सहमतिको प्रयास सफल नभएपछि निर्वाचनका माध्यमबाट पदाधिकारी र पोलिट ब्यूरो सदस्य छनौट गर्ने निर्णय गरेको हो। सोही निर्णय अनुसार पार्टीको निर्वाचन आयोगले मतदाताको नामावली प्रकाशन गरी हिजै प्रक्रिया अघि बढ़ाएको छ। वरिष्ठ उपाध्यक्ष उपाध्यक्ष उपमहासचिव सचिव र कोषाध्यक्ष गरी 18 पदका लागि 84 पोलिट ब्यूरो सदस्यको छनौटका लागि निर्वाचन हुन लागेको हो। पार्टीमा 344 सदस्यीय केन्द्रीय कमिटिको व्यवस्था गरिएको छ। उम्मेद्वारी दर्ता, दावी विरोध, उम्मेद्वारी फिर्ता, अन्तिम नामावली प्रकाशन लगायतका कार्यक्रम आज शुरू भई दिउँसो 2 बजेदेखि 5 बजेसम्म मतदान र साँझसम्म मतगणना सम्पन्न गरिने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलले जारी गर्नुभएको तालिकामा उल्लेख गरिएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका 3 च्यामिटार स्थित बाङमाका 2 जना बालबालिकाको एकै सिंचाई पोखरीमा डुबेर मृत्यु भएको छ। बाङमाका स्थानीय गैन्द्र राईका 6 वर्षीय छोरा संगम राई र 3 वर्षीय छोरी समृद्धि राईको हिजो साँझ सिंचाई पोखरीमा डुबेर मृत्यु भएको हो। दिनभर घरमै खेलिरहेका दाजुबहिनी बेलुकी पख हराएपछि खोजी गर्ने क्रममा घरदेखि केही पर रहेको भुतिया खोला नजिकै बनाइएको सिंचाई पोखरीमा डुबिरहेको अवस्थामा फेला पारिएको थियो। बेलुका 5:45 फेला पारिएका दुवैजनालाई हातखुट्टा चलाउँदै गरेको अवस्थामा सिंचाई पोखरी बाट उद्धार गरी घरमा ल्याएको केही समयमै उनीहरूको मृत्यु भएको वडाध्यक्ष भूपाल सिंह राईले जानकारी दिनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा हिजो 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर 15 का 33 वर्षीय तुलसी ओझा र मोरङको सुन्दर हरैचा नगरपालिका 11 विव सापकोटाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये 588 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। अस्पतालमा आएका बिरामी मध्ये 2394 जनाको परीक्षण गर्दा 588 जनामा डेंगू संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये 417 जना चितवनका रहेका र 171 जना जिल्ला बाहिरका रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। साउन यता चितवन जिल्लाका 7 पालिका मध्ये इच्छा कामना गाउँपालिकामा 236 जनामा डेंगू संक्रमण फैलिएको छ। भरतपुर महानगरपालिकामा 107, खैरहनीमा 11, रत्ननगरमा 49, माडीमा 3, राप्तीमा 3 र कालिकामा 8 जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। तनहुको आबु खैरेनी स्थित मर्स्याङदी नदीमा शुक्रबार बिहान भएको बस दुर्घटनामा घाइते भई काठमाडौँ महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत 16 जना मध्ये 7 जनालाई हिजो डिस्चार्ज गरिएको छ। पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय पर्यटक सवार बस ऐना पहरामा दुर्घटनामा परेको थियो। बाँकी 9 जनाको अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सुधार उन्मुख रहेको अस्पतालले जनाएको छ। खानेपानी मन्त्री प्रदीप यादवले देशैभरि खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ। खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको 22 स्थापना दिवसका अवसरमा हिजो सौराहामा आयोजित खानेपानी तथा सरसफाई क्षेत्रको सवाल र समाधान विषय गोष्ठीमा मन्त्री यादवले जलवायु परिवर्तनका कारणले खानेपानीका स्रोत सुक्दै जाँदा अनेकन समस्याहरू आएको बताउनुभयो। आगामी दिनमा पानीकै लागि विश्वले ठूलो समस्या भोग्नुपर्ने अवस्था हुन सक्ने तर्फ संकेत गर्नुहुँदै उहाँले नेपालमा समस्या आउनु अघि नै हामी सबै सजग बन्नुपर्छ भन्नुभयो। कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक राम कुमार श्रेष्ठले खानेपानी उपभोक्ता समितिले व्यावसायिक उद्देश्यहरू राखेर आफूलाई अघि बढ़ाउनुपर्ने सुझाव दिनुभयो। वर्षासँगै खसेको पहिरोका कारण हेटौडा काठमाण्डु जोड्ने दुईवटा सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन्। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 3 रामचन्द्र भन्ज्याङ स्थित सिस्नेरी कुलेखानी फर्पिङ काठमाण्डु सड़क खण्ड वर्षाका कारण लेदो खसेर पूर्ण रूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। कान्ती लोकपथ स्थित मकवानपुरको भीमफेदी गाउँपालिका 8 महादेवटार सड़क खण्डमा पनि वर्षासँगै खसेको लेदो सहितको पहिरोका कारण सड़क अवरूद्ध भएको छ। दुवै ठाउँमा पहिरो हटाउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो। केही अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा बन्दुकधारीले कम्तीमा 22 जनाको गोलीहानी हत्या गरेको सरकारी अधिकारीहरूले जनाएका छन्। सुरक्षा फौजले साम्प्रदायिक जातीय र पृथकतावादी हिंसा विरूद्ध लड़िरहेको बलुचिस्तान प्रान्तको मुसा खाइल क्षेत्रमा उक्त आक्रमण भएको जनाएको छ। पंजाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लड़ाकूहरूले धेरै बस ट्रक र भ्यानहरू रोकेर भएको झडपपछि गोलीकाण्डमा 22 जनाको मृत्यु भएको र 5 जना घाइते भएका अधिकारीहरूले जनाएका छन्। आक्रमणमा 19 जना पंजाबी र 3 जना बलोचका सर्वसाधारण परेका छन्। बंगलादेशका केही भागमा अधिक वर्षापछि आएको बाढ़ीका कारण 23 जनाको मृत्यु भएको छ। बाढ़ीका कारण 60 लाख भन्दा बढ़ी मानिस प्रभावित भएका र हजारौं परिवार विस्थापित भएका अधिकारीहरूले जनाएका छन्। दैनिक विपद अवस्था प्रतिवेदन अनुसार देशका 64 मध्ये 11 जिल्लामा बाढ़ीका कारण 57 लाख भन्दा बढ़ी मानिस प्रभावित भएका छन्। गत सातादेखि देशका प्रमुख नदीहरूमा ओभरफ्लो हुँदा बंगलादेशका केही भागको जमीनमा ठूलो समस्या उत्पन्न भएको छ। बाढ़ीले देशको भूभागहरू बस्तीहरू बाली सड़क र राजमार्गहरूमा व्यापक क्षति पुर्याएको अधिकारीहरूले जनाएका छन्। बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले सबै सरकारवालाहरूलाई अल्पत्र परेका मानिसहरूको उद्धार गर्न आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्न र बाढ़ी पीड़ितका लागि हर सम्भव सहयोग गर्न सरकार लागि परेको बताउनु भएको छ। उहाँले सम्बद्ध अधिकारीहरूलाई निर्देश गरिएको पनि जानकारी दिनुभएको छ। मालीको उत्तरी क्षेत्रमा ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा 15 मानिसको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको अमेरिकी राष्ट्रपतीय चुनावको अभियानले पछिल्लो एक महिनामै $0.5 अर्ब भन्दा बढ़ी चन्दा संकलन गरेको उनीहरूले उल्लेख गरेका छन्। यो अमेरिकी इतिहासमा कुनै पनि अभियानका लागि नयाँ कीर्तिमान भएको ह्यारिसको सचिवालयले जनाएको छ। राष्ट्रपति जो बाइडेनले जुलाई 21 व्हाइट हाउसको दौड़बाट बाहिरिएर ह्यारिसलाई समर्थन गर्नुभएपछि $54 करोड़ को आश्चर्यजनक राशि संकलन भएको अमेरिकी संचार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार।
नेपालको सुदूरपूर्वी नाका काँकडभित्त नाका भएर नेपाली सिमेन्ट भारत निर्यात हुन थालेको छ। काँकडभित्तबाट गत आर्थिक वर्षमा 32 करोड रुपियाँ भन्दा बढीको नेपाली सिमेन्ट निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ। मेची भन्सार कार्यालय काँकडभित्ताका सूचना अधिकारी गणपति कणेलका अनुसार आर्थिक वर्ष 2080-81 32,66,05,000 मूल्य बराबरको 49,959 टन सिमेन्ट भारत निर्यात भएको हो। नेपालमा उत्पादित सिमेन्टको गुणस्तर राम्रो भएका कारण भारतमा यसको माग सन्तोषजनक रहेको उद्योगीहरूले बताएका छन्। अहिले नेपालमै कच्चा पदार्थ क्लिंकर पाइने भएकोले निर्यात बढ्दै गएको भन्सार अधिकारीहरूको भनाइ छ। सरकारले सिमेन्ट निर्यात बढाउन 8% निर्यातमा अनुदान दिने व्यवस्था गरेको छ। काँकडभित्ता नाकाबाट तानसेन, अर्घाखाँची, बालाजी, सर्वोत्तम र सीजी ब्रान्डका सिमेन्टहरू भारत निर्यात भइरहेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले हाल देखिएको आर्थिक मन्दी, व्यापार घाटा, उद्योग तथा व्यावसायिक क्षेत्रका समस्या सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। काठमाडौँमा सोमबार आयोजना गरिएको सुदूरपश्चिम समाजको 15 साधारण सभामा मन्त्री भण्डारीले वर्तमान सरकार जनताको निराशा कम गर्न र आशा जगाउने गरी क्रियाशील भएको बताउनुभयो। मन्त्री भण्डारीले नेपालमा उद्यमशीलता र औद्योगिक क्षेत्रको विकासको कामलाई अघि बढाउन आफूले ध्यान केन्द्रित गरेको पनि उल्लेख गर्नुभयो। कार्यक्रममा मन्त्री भण्डारीले सुदूरकी सोराई गोरा विशेष पुस्तक समेत विमोचन गर्नुभएको थियो। विदेशबाट पठाएको पैसा रेमिटेन्स रकमको 72% घरायसी काममा खर्च हुने गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको पछिल्लो तथ्याङ्कले रेमिटेन्सबाट आएको रकमको 72% घरायसी कार्यमा खर्च हुने गरेको देखाएको छ। नेपालमा आएको रेमिटेन्स मध्ये 15.8% रकम ऋण तिर्न, 4.6% छोराछोरीको अध्ययन व्यवस्थापन गर्न र 1.9% रकम घर जग्गामा खर्च हुने गरेको र त्यसको 1.9% रकम बचत हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। नेपालभरका 56% घर परिवारहरूले विदेशबाट आएको रेमिटेन्स रकम प्राप्त गर्दै आएका छन्। त्यसमध्ये लुम्बिनी प्रदेशका 89.6% घर परिवारहरूले रेमिटेन्स रकम प्राप्त गर्ने गरेका छन्। अर्घाखाँचीको साथी बचत तथा ऋण सहकारी र अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संस्थाले 2 वर्ष अघि गरेको अनौपचारिक सर्वेक्षण अनुसार जिल्लामा भित्रिएको रेमिटेन्सको 80% रकम विलासिता र अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको देखाएको छ।
भुवनाचार्य अब खेल समाचार। डिफेन्डिङ च्याम्पियन भारतलाई ट्राइब्रेकरमा पराजित गर्दै बंगलादेशले साफ U20 च्याम्पियनशीपको सेमी फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ। सातदो बाटो स्थित एन्फा कम्प्लेक्समा हिजो भएको सेमी फाइनलमा बंगलादेशले भारतमाथि ट्राइब्रेकरमा 3-4 अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। हिजो भएको दोस्रो सेमी फाइनलमा यसअघि भएको दोस्रो सेमी फाइनलमा नेपालले भूटानलाई ट्राइब्रेकरमा 1-4 पराजित गरी फाइनल यात्रा तय गरेको थियो। खेलको निर्धारित 90 मिनटमा दुवै टोलीले 1-1 बराबरी खेलेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। ट्राइब्रेकरमा बंगलादेशका अहमेद नोभा, मोनाइल इस्लाम, साकिल तोपु र मोहम्मद आसिफले गोल गरेका थिए। भारतका लागि परमवीर त्यसै गरी मनजीत र ग्वाङसार सिंहले गोल गरे भने केल्भिन सिंह र आकाश टिर्केको गोल हुन सकेन। यसअघि खेलको 37 मिनटमा बंगलादेशका अस्तुल मोल्लाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। भारतले खेलको 75 मिनटमा आफूलाई खेलमा फर्काएको थियो। भारतका लागि ग्वाङसार गोयरीले गोल गर्दै 1-1 बराबरीमा ल्याएका थिए। खेलको दोस्रो हाफको अतिरिक्त समयमा बंगलादेश 10 खेलाड़ीमा समेटिएको थियो। बंगलादेशका कामा साई मार्माले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदानबाट बाहिरिनु परेको थियो, तर त्यसको सदुपयोग भने भारतले गर्न सकेन। साफ च्याम्पियनशीपको उपाधिका लागि नेपाल र बंगलादेश बीच भदौ 12 दशरथ रंगशालामा फाइनल प्रतिस्पर्धा हुनेछ। अब मौसम। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही कोशी, बागमती, लुम्बिनी र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, बागमती र लुम्बिनी प्रदेशका 1-2 स्थानमा अधिक वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस, वर्षा 30.6 मिलिमिटर, सापेक्षिक आर्द्रता 70%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियस बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:41 भयो भने सूर्यास्त भरे साँझ 6:30 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। मुलुकमा हुन सक्ने आपराधिक घटनाको पूर्व अनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिन सचेत रहन नेपाल प्रहरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक दुवै सदनबाट पारित भएपछि शहीद र बेपत्ता परिवारको हितको बाटो खुलेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाई। ओमानका विदेश मन्त्री सैयद बद्र बिन हमाद दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौँमा। बंगलादेशमा बाढ़ीका कारण कम्तीमा 23 जनाको मृत्यु, लाखौं प्रभावित। र साफ च्याम्पियनशीप U20 उपाधिका लागि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।